नमस्कार, मानव अधिकार शिक्षा रेडियो कार्यक्रममा स्वागत छ। म रिमा बिसिको। यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लुम्बिनी प्रदेश कार्यालयले तयार पारेको हो। यो कार्यक्रम हरेक शुक्रबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म रेडियो जागरण 93.6 MHz बुटोल, सामुदायिक रेडियो धुरकोट 102.2 MHz गुल्मीबाट, हरेक शनिबार बिहान 8:30 बजेदेखि 9 बजेसम्म रेडियो मुक्ति 95.5 MHz बुटोलबाट, हरेक सोमबार बेलुकी 8:30 बजेदेखि 8:30 बजेसम्म रूपन्देही एफएम 102 MHz हरेक सोमबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म र रेडियो सिद्धगंगा 107.9 MHz अर्घाखाँचीबाट हरेक शनिबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म प्रसारण हुन्छ। यो कार्यक्रम www.insec.org.np र www.inseconline.org लगन गरी चाहेका बेला सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामीले समुदाय स्तरमा खाद्य सुरक्षाको अवस्था कस्तो रहेको छ सो सन्दर्भमा रहेर कार्यक्रम तयार पारेका छौं। कार्यक्रममा स्थानीय सरकारले खाद्य अधिकारको अनुभूति गराउनका लागि के कस्तो योजना बनाएको छ, खाद्य सुरक्षाको अवस्था के कस्तो रहेको छ, शुद्धोधन गाउँपालिकाका प्रवक्ता राजेन्द्र कणेलसँग गरिएको कुराकानी।
हाम्रो शुद्धोधन गाउँपालिकामा साँच्चीकै खान नपाएरै ज्यान जाने अवस्था अथवा चाहिँ दुई छाक तार्न त्यो निम्न वर्ग जुन गरेर खाने वर्ग छ, मजदुर वर्ग छ, वास्तवमा ती वर्गहरू खान नपाएकै कारणले आफ्नो जीवन यापन गर्न नसकिरहेको अवस्था छ भने हामीलाई जानकारी गराउनुहोस्। हाम्रो टोली विकास संस्था छ, टोली विकास संस्थाका मार्फत जानकारी गराउनुहोस्। त्यो किसिमको खानै नपाएर मर्ने अथवा चाहिँ त्यस्तो अवस्था चाहिँ हामीले हुन दिँदैनौँ भनेका छौँ।
लुम्बिनी प्रदेशमा खाद्य अधिकारको अवस्था के कस्तो रहेको छ, आम नागरिकलाई खाद्य अधिकारको अनुभूति गराउनका लागि लुम्बिनी प्रदेशमा के कस्ता कामहरू भएका छन् सो विषयमा फियान नेपाल नेपालगंजका क्षेत्रीय कार्यक्रम संयोजक सुरेश कुमार गौतमसँग गरिएको कुराकानी।
जुन उपलब्धता भएको चिजहरू छ, खाद्य चिजहरू पर्याप्तता हुनुपर्ने, सबैको पहुँच पर्ने, त्यो दिगोपनको हिसाबले चाहिँ त्यो 12 महिना मान्छेले खाना खान पाउनु पर्ने अधिकार सुनिश्चित हुनुपर्छ
आजको कार्यक्रममा प्रस्तुत गरेका छौँ। कार्यक्रम अवधिभर हामीलाई सुनेर साथ दिनुहोला र सुनिसकेपछि रचनात्मक सुझाव सल्लाह र प्रतिक्रिया पठाएर हामीलाई सहयोग गर्नुहोला। मानव अधिकार सम्बन्धी समाचार र विविध जानकारीका लागि www.inseconline.org लगन गर्नुहोला। कार्यक्रमको शुरूआत गर्छौं खाद्य अधिकारको अवस्थाका विषयमा तयार पारिएको रेडियो सामग्रीबाट। विश्व स्वास्थ्य संगठनका अनुसार अस्वस्थकर खानाकै कारण विश्वभरि हरेक 4,20,000 मानिसको ज्यान जाने गरेको छ, जसमध्ये 5 वर्ष मुनिका बाल बालिकाहरू सबैभन्दा ठूलो जोखिममा रहेका छन्। खाद्य सम्बन्धी रोगहरूका कारणले मात्र वार्षिक 1,25,000 बाल बालिकाहरूको ज्यान जाने गरेको छ। कुल खाद्यजन्य रोगको 40% साना बालबालिका मात्रै प्रभावित हुने गरेका छन्। डब्ल्युएचओका अनुसार असुरक्षित खानामा रहेका ब्याक्टेरिया, भाइरस, परजीवी वा रासायनिक पदार्थबाट दूषित खानाहरूका कारण हरेक वर्ष विश्वमा 10 मध्ये 1 जना मानिस बिरामी हुने गरेका छन्। संख्यात्मक रूपमा दूषित र असुरक्षित खानाकै कारण वर्षेनी 6 करोड मानिसहरू बिरामी हुने गरेका छन्। आर्थिक वर्ष 2075-76 148 मुद्दा दायर भएका थिए भने जसमध्ये पिउने पानी, तेल, दाना तथा खाद्य पदार्थमा सबैभन्दा बढी मुद्दा परेका थिए, जसमा पिउने पानीमा 39, दाना तथा अन्य खाद्यका 6 मुद्दा परेको विभागको प्रतिवेदनमा उल्लेख रहेको छ। उक्त मुद्दामध्ये 42 दूषित, 83 मुद्दा न्यूनतम गुणस्तरका तथा बाँकी मुद्दाहरू लेबल नमिलेका र निर्देशिका उल्लङ्घन भएका परेका थिए। लुम्बिनी प्रदेश तराईका 12 जिल्लामध्ये 6 तराईका र 6 पहाडका जिल्ला रहेको भौगोलिक विविधतायुक्त प्रदेश हो। कुल 109 स्थानीय तह रहेको यस प्रदेशमा देशको 12.1% भूभाग अवस्थित रहेको छ भने जनसङ्ख्या 44,99,242 रहेको छ, जसमा 40% आर्थिक रूपमा सक्रिय रहेका छन्। प्रदेशको कुल ग्रास्त उत्पादनको 45.6% कृषि क्षेत्रले ओगटेको छ। यस प्रदेशको जीविकोपार्जनको मुख्य आधार कृषि र आर्थिक विकासको लागि प्राथमिकता प्राप्त क्षेत्र हो। अब सुनौ मानव अधिकार गीत। सुन्दै हुनुहुन्थ्यो मानवाधिकार गीत। अब लागौं स्थानीय सरकारले खाद्य अधिकारको अनुभूति गराउनका लागि के कस्तो योजना बनाएको छ र खाद्य सुरक्षाको अवस्था के कस्तो रहेको छ। शुद्धोधन गाउँपालिकाका प्रवक्ता राजेन्द्र कडेल। शुद्धोधन गाउँपालिकामा खाद्य सुरक्षाको अवस्था के कस्तो रहेको छ? आम नागरिकहरूले खाद्य सुरक्षाको अनुभूति गर्नका लागि पालिका स्तरमा के कस्ता कामहरू भएका छन्, यी विषयमा कुराकानी गर्नेछौ। सो विषयमा कुराकानी गर्नका लागि सुतोदन गाउँपालिकाका प्रवक्ता राजेन्द्र प्रसाद कणेल हुनुहुन्छ। स्वागत छ राजेन्द्रजी यहाँलाई कार्यक्रममा।
धन्यवाद।
यहाँ एउटा सुतोदन गाउँपालिकाको प्रवक्ता पनि हुनुहुन्छ र वडा नम्बर 4 को अध्यक्ष पनि हुनुहुन्छ। के छ सुतोदन गाउँपालिकामा खाद्य सुरक्षाको अवस्था बताइदिनुहोस् न छुटकरीमा।
यहाँको खाद्य सुरक्षाको अवस्था को कुरा गरिरहँदा हामीले त्यसरी खाद्य सुरक्षाको क्वालिटी के छ भनेर मापन गरिरहेको अवस्था चाहिँ छैन। यद्यपि हामीले हाम्रा व्यापारीहरूलाई हाम्रा व्यापारसँग जोडिएका संस्थाहरूलाई त्यस किसिमका समन्वय अब सुरक्षाको खाद्य सुरक्षाको गुणस्तरको विषयमा चाहिँ कुराहरू गरिरहेका छौँ र हामीले हाम्रो यहाँ गाउँपालिकामा रहेको मिडिया एफएमहरू मार्फत पनि ती विषयका कुराहरूको जानकारी पनि हामीले गराइरहेका छौँ र आम हाम्रा टोली विकास संस्थाहरू लगायतका विभिन्न सरकारका पक्षहरूसँग पनि यी विषयहरूमा के छ कस्तो छ त्यस्ता खाद्य गुणस्तर खाद्यको अवस्थामा चाहिँ केही त्यस्तो चाहिँ तलमाथि भयो हामीहरूलाई समन्वय गर्नुहोस् खबर गर्नुहोस् भनेर हामीले तत्त्वत क्षेत्रका सम्बन्धित निकायका साथीहरूसित समन्वय चाहिँ गरिरहेका छौँ। यद्यपि अहिलेसम्म त्यस्तो किसिमको सिचुएसन परिस्थिति भनौँ न गुणस्तर खाद्य गुणस्तरको सुरक्षाको चाहिँ कुराहरूमा नकारात्मक कुराहरू अथवा चाहिँ रिपोर्टहरू हामीसँग आएको छैन अहिलेसम्मको अवस्थामा।
सुदुदन गाउँपालिका एउटा मिश्रित बस्ती भएको पालिका पनि हो जहाँ चाहिँ मधेसी समुदायहरूको बाहुल्यता पनि अत्यधिक मानिन्छ। विशेष गरेर जुन यहाँले अघि भन्नुभयो कि व्यापारीहरू व्यवसायीहरूलाई चाहिँ खाद्य गुणस्तरका कुराहरूलाई चाहिँ ख्याल गर्ने कुराहरूमा चाहिँ पालिकाले जोड दिएको छ, गुनासाहरू नागरिक तहबाट आएका छैनन् भनिरहँदाखेरि पालिकाले पनि जो चाहिँ एकदम गरिबीको रेखामुनि छन्, जसले चाहिँ दुई छाक खान पाएका छैनन् र अहिले कोरोनाका कारणले पनि आम नागरिकहरूले काम पाइएन, जसले गर्दाखेरि जुन पोसिलो खाना त परै जाओस् दुई छाक जुन भोक टार्न पनि पाइएन भन्ने गुनासाहरू पनि आएका छन्। यो क्षेत्रमा के छ अवस्था छोटकरीमा बताइदिनुहोस् न।
त्यो अवस्थामा पनि हामीले अब पहिले देख्नु पनि यो कोभिड पोजिटिभको महामारी विश्वव्यापी रूपमा फैलिरहेको सन्दर्भमा अनि नेपाल सरकारले नेपाल सरकारका मात्रका प्रदेश स्थानीय सरकारले विभिन्न योजनाहरू विभिन्न राहतका प्याकेजहरूको घोषणा गरिरहेको थियो। त्यो अवस्थामा हाम्रो स्थानीय तहले पनि गरेको थियो। त्यसै बखत हामीले भनेका थियौँ हाम्रो सुदन गाउँपालिकामा साँच्चीकै खान नपाएरै ज्यान जाने अवस्था अथवा चाहिँ दुई छाक तार्न त्यो निम्न वर्ग जुन गरेर खाने वर्ग छ मजदुर वर्ग छ वास्तवमा ती वर्गहरू खान नपाएकै कारणले आफ्नो जीवन यापन गर्न नसकिरहेको अवस्था छ भने हामीलाई जानकारी गराउनुहोस्, हाम्रो टोली विकास संस्था छ टोली विकास संस्थाका मार्फत जानकारी गराउनुहोस्। त्यो किसिमको खानै नपाएर मर्ने अथवा चाहिँ त्यस्तो अवस्था चाहिँ हामीले हुन दिँदैनौँ भनेका छौँ। अब त्यो किसिमको रिपोर्ट हामीसँग नआएको हुनाले अब खाना चाहिँ पाइएन भन्ने खाले रिपोर्टहरू हाम्रो घरमा खाना सकिएको छ भन्ने खाले रिपोर्टहरू नआएको हुनाले मलाई लाग्छ त्यो सिचुएसन त्यो परिस्थिति छ जस्तो मलाई लाग्दैन। किनखेरि हामी अलिकति विकास उन्मुख सहर सहितको स्थानीय तहमा छौँ, हाम्रो अब कृषि योग्य जमिनहरू पनि प्रशस्त भएको हुनाले मलाई लाग्छ हाम्रा ती मजदुर वर्गहरूले पनि खेतहरू कोही कसैको अरूको जमिनदारहरूको खेतहरू गरेर लग आफूले वर्षमा लाई पुग्ने खानाहरू सञ्चय गरेर राखेको भन्ने कुरा हामीले बुझेका छौँ। यद्यपि फेरि मैले आज पनि अनुरोध गर्न चाहन्छु कतै हाम्रो स्थानीय तहमा साँच्चैकै खाना छाक्पार्ने अवस्था त्यस्तो सिचुएसन रह्यो भने हामीसँग टोली विकास संस्थासँग समन्वय गरेर हामीलाई रिपोर्ट आयो भने त्यो व्यवस्थापन हामीले गर्छौँ। त्यो अध्यक्षज्यूले पनि भनिरहनु भएको कुरा हाम्रो गाउँपालिका अध्यक्षज्यूले पनि
अब यो खाद्य सुरक्षामा आम नागरिकहरूको लाई चाहिँ हामी सुरक्षित छौँ, हामी खानाका लागि अथवा भोकका कारणले हाम्रो अवस्था चाहिँ कमजोर छैन भन्ने वातावरणको सिर्जना गर्नको लागि पालिकाले कस्तो खालको भूमिका खेल्नुपर्छ होला भन्ने लाग्छ यहाँलाई।
अब यो विषयलाई तपाईँले भने चाहिँ हामीसँग अहिले अलि सजिलै हामी प्रत्येक घर घरमा पुग्न सक्ने अङ्ग भनेको एउटा टोल विकास संस्था नै हो मलाई लाग्छ। नेपालको हरेक स्थानीय तहमा त्यो टोल विकास संस्था छ। त्यो टोल विकास संस्था हरेक घर घरको अवस्था चाहिँ बुझ्न सक्ने एउटा चाहिँ स्थानीय तहको एउटा जरिलो अङ्ग हो। त्यो अङ्ग मार्फत यी सबै कुराहरूका जुनसुकै कुराहरूका रिपोर्ट पनि हामीले लिन चाहिँ सक्छौँ। त्यही टोल विकास संस्थासित समन्वय गऱ्यो भने हामीले तपाईँले भनेका ती रिपोर्टहरू ती तथ्याङ्कहरू सङ्कलन गर्न जानकारी लिन चाहिँ सक्छौँ भन्ने लाग्छ मलाई।
शुद्धोदन गाउँपालिकामा बस्ने आम नागरिकहरू हुनुहुन्छ, उहाँहरूलाई खाद्य सुरक्षामा इन्स्योर गर्नको लागि पनि यहाँहरूको भूमिकाको कुराहरू र स्थानीय जुन शुद्धोदन गाउँपालिकामा मानव अधिकार निगरानी समूह पनि छ, जुन निगरानी समूहहरूले कतिको समन्वय गर्छ, यी सवालहरूमा काम गरिरहेछौ भन्छन्, के छ स्थिति, यसलाई पनि अलिकति जोड दिनुहोस् न।
होइन, साँच्चै मानव अधिकारवादी निगरानी समूहहरूले हाम्रो गाउँपालिकामा पनि त्यो संस्था रहेको हुनाले यहाँ त्यो संस्थाको दायित्वभित्र पर्ने, त्यो संस्थाको कार्यक्षेत्रभित्र पर्ने यही खाद्य आवास शिक्षा स्वास्थ्यका विषय मूलभूत हैछन्। यी विषयहरूमा विभिन्न कार्यक्रमहरू गरेको, विभिन्न इन्टरेक्सन कार्यक्रमहरू गर्ने, गाउँपालिकाका प्रमुख उपप्रमुख हामी जनप्रतिनिधि वडा अध्यक्षहरूलाई झकझकाइरहने के छ कसो छ भनेर, त्यसपछि अब त्यस्ता किसिमका केही सुधार गर्नुपर्ने रिपोर्टहरू छन् भने पनि उहाँले हामीलाई यो कुरामा यो ठाउँमा यसो यस्तो रिपोर्ट छ यसलाई अब सुधार गर्नु पर्यो भन्ने किसिमका सजेस्टहरू गरिरहेका छौँ, गरिरहेको पाएका छौँ। यसै गरी जुन किसिमको मानव निगरानी समूहले मात्र नभएर राम्रा कुराको ल यो कुरा ठिक छ भनेर पनि अब भन्न सक्ने र यहाँ यसरी चाहिँ यो कुरा चाहिँ सुधार गर्न पर्ने छ है भन्ने एउटा आम नागरिकको पनि त्यो सोच, एउटा पोलिटिक्स दृष्टिले नभएर एउटा सबै नागरिकको दृष्टिकोणले उहाँहरूले राख्नुभयो भने हामीले ती कुरालाई पनि ग्रहण गर्नपर्छ, मान्नपर्छ र सुधार गर्नपर्ने केही कुराहरू हामी जनप्रतिनिधिले जनप्रतिनिधि भएर काम गर्दा सबै हाम्रा दृष्टिहरू हाम्रा सोचहरू सबै ठाउँमा सबै तरिकाले सही समयमा सही ठाउँमा चाहिँ उपयोग भएको नभएको हुनसक्छ। त्यो हुनाले हाम्रा आम नागरिकहरूले पनि ती कुरा हामीलाई सजेस्ट गर्नुपर्छ र हामीले पनि ती हामीले नदेखेका कुराहरूलाई पनि समेट्न सक्छौँ र खाद्य सुरक्षाको सन्दर्भको कुरालाई पनि अब COVID-19 महामारीको बेलामा जुन किसिमको अलिकति त्यो विषम परिस्थिति थियो र हामीले समेटेका थियौँ, त्यसपछि त्यस्तो परिस्थिति आएन। यद्यपि त्यस्ता किसिमका परिस्थितिहरू सिर्जना हुन सक्ने अवस्था भयो भने हामीलाई टोल विकासबाट खर भयो भने अलिक वृहत रूपमा त्यस्तो देखियो भने त्यसलाई पनि एउटा निराकरण गर्ने हामीले अब एउटा संयन्त्र अथवा चाहिँ
हामी कुराकानीको अन्तिममा छौँ। अन्तिममा हामीलाई सुनेर बस्नुहुने आम श्रोताहरूलाई शुद्धोदन गाउँपालिकामा खाद्य सुरक्षाको हिसाबले पालिका जवाफदेही छ भन्ने अनुभूति आम नागरिकलाई गराउनको लागि यहाँहरूको जवाफदेहिता के हुन्छ अन्तिममा?
अब यो हाम्रो भोइस सुनेर हाम्रो संवाद सुनेर बस्नुहुने हाम्रो शुद्धोदन गाउँवासीहरूलाई मैले अनुरोध गर्न चाहन्छु, यदि त्यस्तो समस्याहरू रहेको छ परेको छ भने मैले फेरि पनि तपाईँहरू हामीसँग आउने एउटा माध्यम पाउनु भएको छैन भने नजिकै टोल विकास संस्था छ अथवा हामीसँग प्रहरी प्रशासन छ अथवा त्यो पनि तपाईँ आफै हामी स्थानीय तहसँग टचमा आएर मेरो अवस्था यो छ यसो छ एउटा अवस्था जे छ तपाईँको त्यो चाहिँ बताउन सक्नुहुनेछ यसरी र यसरी तपाईँहरूले बताइसकेपछि ती समस्यालाई हामीले समाधान गर्नेछौँ भन्ने विश्वास दिलाउन चाहन्छु र जसले सुन्नुभएको छ अरू नसुन्ने वर्गहरू यदि कहीँ कतै छ भने पनि त्यस किसिमको समन्वय गरिदिनको लागि यो हाम्रो चाहिँ आवाज सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूलाई मैले अनुरोध गर्न चाहन्छु।
उहाँ हुनुहुन्थ्यो शुद्धोदन गाउँपालिकाका प्रवक्ता राजेन्द्र कडेल। गाउँपालिकाले गरेका काम र खाद्य सुरक्षाको अवस्थाका सन्दर्भमा जानकारी गराउँदै हुनुहुन्थ्यो। तपाईँ अहिले अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लुम्बिनी प्रदेश कार्यालयले तयार पारेको मानवाधिकार शिक्षा रेडियो कार्यक्रम सुन्दै हुनुहुन्छ। अब सुनौ लुम्बिनी प्रदेशमा खाद्य अधिकारको अवस्था के कस्तो रहेको छ। आम नागरिकलाई खाद्य अधिकारको अनुभूति गराउनका लागि लुम्बिनी प्रदेशमा के कस्ता कामहरू भएका छन् सो विषयमा कियान नेपाल नेपालगंजका क्षेत्रीय कार्यक्रम संयोजक सुरेश कुमार गौतम।
सर्वप्रथम त म यहाँको रेडियो र मेरो व्यक्तिगत र संस्थागत हिसाबले हार्दिक धन्यवाद दिन चाहन्छु
र अहिलेको अवस्थामा मानव अधिकारको अवस्था अथवा खाद्य अधिकारको खाद्य सुरक्षाको गर्दाखेरि लुम्बिनी प्रदेशमा लुम्बिनी प्रदेश आफैमा पनि एउटा सबै हिसाबले सम्पन्न र अलिकति भौतिक हिसाबले धेरै पहाडहरू हिमालहरू नभएको प्रदेश पर्छ र यसमा धेरै यसो ठाउँहरूमा उत्पादनको हिसाबले धेरै तराई क्षेत्रहरू पनि पर्ने भए तापनि अहिले पनि लुम्बिनी प्रदेशको डाटाहरू हेर्दा र मन्त्रालयहरूको रिपोर्ट हेर्दा र जिल्लागत रिपोर्ट हेर्दा इभन हामीले केही समय अगाडि गरेको बाँके जिल्लाको मात्रै पनि कुराहरू गर्दाखेरि सबै गाउँपालिकाहरू पनि आफ्नो हिसाबले खाद्य सुरक्षाहरू चाहिँ नभएको कुराहरू हामीले उहाँहरूको गाउँपालिकाको रिपोर्टमा उहाँहरूले प्रस्तुत गर्नुभएको थियो र हामीले अहिले मात्रै भर्खरै मात्रै पनि हामीले प्रदेश कृषि तथा कृषि भूमि तथा सहकारी मन्त्रालयसँग पनि एउटा बिचमा अन्तर्क्रिया गोष्ठी राखेका थियौँ र यो राख्ने क्रममा पनि प्रदेशबाट पनि सबै जिल्लाहरू खाद्य सुरक्षाबाट सुरक्षित गराउन नसकेको कुराहरू त्यहाँको मन्त्रालयबाट पनि त्यो कुराहरू प्रस्तुत गरिएको थियो र यसरी हेर्दाखेरि अहिले पनि झन्डै 30-35% जनताहरूमा अहिले पनि खाद्य सुरक्षा चाहिँ सुरक्षित भएको अवस्थाहरू देखिँदैन मन्त्रालयको हिसाबले हेर्दाखेरि पनि भने अब प्रदेश हिसाबले बाँके जिल्ला जस्तो एउटा सुविधा सम्पन्न तराई भूभागमा पनि खाद्य सुरक्षाबाट मान्छेहरू असुरक्षित हुन पुगेको छन् भने हामीले सहजै अनुमान गर्छौँ जुन विकट जिल्लाहरूबाट विकट ठाउँहरूमा यसको अवस्था कस्तो छ भन्ने कुराहरू चाहिँ हामीले सहजै अनुमान गर्न सक्छौँ।
यहाँ अहिले एउटा अभियन्ताको रूपमा काम गरिरहँदाखेरि यहाँले भन्नुभयो कि खाद्य अधिकारको अवस्था सोचे जस्तो अथवा आम नागरिकले अनुभूति गर्ने खालको छैन। कस्ता कस्ता खालका समस्याहरू रहेछन् खाद्य अधिकारको सवालमा यहाँले काम गर्ने सन्दर्भमा कस्तो पाउनुभयो?
खाद्य अधिकारको कुराहरू हामीले गर्दाखेरि सर्वप्रथम त खाद्य अधिकार खाद्य सुरक्षाको कुराहरू हामीले गर्दाखेरि मान्छेले उपलब्धता हुनुपर्ने जुन उपलब्धता भएको चिजहरू छ खाद्य चिजहरू पर्याप्तता हुनुपर्ने सबैको पहुँच पर्ने त्यो दिगोपनको हिसाबले चाहिँ त्यो 12 महिना मान्छेले खाना खान पाउनुपर्ने अधिकार सुनिश्चित हुनुपर्छ भन्ने कुरा जोडिन्छ। खाद्य अधिकारको कुराहरू गर्दाखेरि खाद्य अधिकार मान्छेको डे टु डे सरकारले खाद्यान्न पुर्याउने भन्ने कुरा चाहिँ होइन तर पनि खाद्य अधिकारको कुराहरू गर्दाखेरि आफ्ना नागरिकहरूलाई उत्पादनसँग जोड्ने ती श्रमसँग जोडेर आफ्नो खाद्य अधिकार आफूले कि श्रम गरेर पैसा कमाएर मान्छेले खाना पाउने अवस्था हुन सकोस् कि त भने उत्पादनसँग जोडियोस् भन्ने यसको प्रिन्सिपल हो र अहिलेको अवस्थामा हेर्दाखेरि खाद्य अधिकारका सवालहरूमा कुरा गर्दाखेरि के त भन्दाखेरि कतिपय ठाउँहरूमा आफूलाई चाहिने उत्पादनको कुराहरू 12 महिना उत्पादनहरू चाहिँ नपुग्ने र कतिपय ठाउँहरूमा जुन खाद्यान्नहरू पुग्छन् त्यो खाद्यान्नहरू बाहिरबाट आएको खाद्यान्नहरू अथवा खाद्य सामग्रीहरू डेट स्क्वायर भएको मिति कटेको कुराहरू पाइन्छ भने कतिपय ठाउँहरूमा ती खाद्य उत्पादन भएका चिजहरू अथवा खाद्य उपलब्ध भएका चिजहरूमा मूल्यभन्दा बढी रेट भएको पनि पाइन्छ र कतिपय धेरै ठाउँहरूमा अहिले पनि कतिपय कुराहरूमा चाहिँ सहजै हिसाबले मान्छेले उपलब्धता नभएको र पहुँच भौतिक हिसाबले एउटा पहुँच नहुने कतिपय ठाउँमा आर्थिक हिसाबले पहुँच नभएर पनि मान्छे खाद्य अधिकारको क्षेत्रबाट खाद्य अधिकारबाट सुनिश्चित हुन गर्न सकिरहेको देखिरहेको अवस्था छैन र यसरी हेर्दाखेरि खाद्य उत्पादन जबसम्म खाद्य उत्पादन पर्याप्त मात्रामा हुन सक्दैन तबसम्म खाद्य एउटा अधिकारको सुनिश्चित हुन सक्दैन र खाद्य उत्पादनको कुराहरू जबसम्म हामीले पर्याप्त मात्रा गर्न सक्दैनौँ त्यसलाई समान वितरण गर्न सक्दैनौँ त्यसको उपलब्धतालाई हामीले समान हिसाबले वितरण गर्न सक्दैनौँ त्यसको पहुँचतामा हामीले भौतिक हिसाबले र आर्थिक हिसाबले उहाँहरूलाई त्यसमा सहभागिता जोडाउन सक्दैनौँ तबसम्म त्यो दिगोपन हुन सक्दैन। जब खाद्यको दिगोपन अथवा मान्छेले 12 महिना खान सक्ने अवस्था हुन सक्दैन तबसम्म मान्छेको खाद्य अधिकार चाहिँ सुनिश्चित भएको पाइँदैन।
आम नागरिकले खाद्य अधिकारको अनुभूति गर्नका लागि 3 तहका सरकारको भूमिका के देख्नुहुन्छ? एउटा अभियन्ताले
गरेर खाद्य अधिकारको सुनिश्चितताको लागि 3 तहको सरकारको आफ्नो भूमिकाहरू छन्। अहिले स्थानीय तहको भूमिकालाई सर्वप्रथम त भूमिको वर्गीकरणको कुरा भूमिलाई भूमिमा कसको एक्सेस छ र त्यो भूमिमा उत्पादन कुन हिसाबले भइरहेको छ अथवा बाँझो जग्गाहरू कस्तो कस्तो अवस्थामा छन्, उत्पादनमा मान्छेहरू किन जोडिन सक्दैनन् र किन मान्छेको कृषिप्रतिको मोह छैन भन्ने विषयहरू स्थानीय तहको भूमिका हुन सक्छ भने टेक्निकल्ली र चाहिँ त्यो कुराहरूलाई सपोर्ट गर्ने एउटा एउटा उनीहरूलाई विभिन्न हिसाबले अनुदानका कुराहरू चाहिँ गर्ने कुरामा सङ्घीय सरकार र प्रदेश सरकारले भूमिका गर्न सक्ने अवस्थाहरू देखिन्छ। तर अहिले उत्पादन सबैभन्दा पहिला त हामीले के भने उत्पादन जबसम्म हामीले उत्पादन बढाउन सक्दैनौँ र भूमिलाई आकर्षण गर्न सक्दैनौँ, भूमिमा सब्सिडीको व्यवस्था गर्न सक्दैनौँ, सबैको सम्मान पहुँचमा गर्न सक्दैनौँ र विभिन्न खालका पोलिसीहरूले त्यो पोलिसी अनुसार एउटा किसानलाई हामीले राहत अथवा उनीहरूलाई केही अनुदानको अनुभूति गर्न सक्दैनौँ तबसम्म यो खालको समस्याहरू आइ नै रहन्छ। त्यसले गर्दाखेरि चाहिँ स्थानीय तहले कम्तीमा पनि आफ्ना नागरिकहरू अथवा आफ्नो बाटो जग्गा कति छ, के उत्पादन हुन्छ, त्यहाँ के फल्छ, त्यो उत्पादन गर्नको लागि आफूले कस्तो खालको भूमिका गर्न सकिन्छ भन्ने खालको कुराहरू स्थानीय तहले गर्दाखेरि बढी बेस हुन्छ भने प्रदेश सरकारले त्यसलाई चाहिने टेक्निकल सपोर्टको कुराहरू, त्यसलाई व्यवसायीकरणको कुराहरू, त्यसलाई बजारीकरणको कुराहरू जस्ता कुराहरू प्रदेश सरकारले गर्दाखेरि राम्रो हुन्छ भने सङ्घीय सरकारले विभिन्न खालबाट आएर ठुला परियोजनाहरूको चाहिँ लागू गर्ने, उनीहरूलाई नयाँ कृषि रणनीति अनुसार चाहिँ त्यसमा लगाउने जस्ता कामहरू गर्न सकियो भनेपछि भोलि त्यसलाई हामीले उत्पादनसँग जोड्न सक्छौँ र आफ्नो खुट्टामा हामी आफ्नो उत्पादनमा आफैमा हामीले बचाउन सक्यौँ अथवा बाहिरबाट आयात गर्न सक्ने अवस्था भएन भने त्यतिखेर हाम्रो चाहिँ हामी आफैमा आत्मनिर्भर बन्न सक्छौँ र आत्मनिर्भर बनिसकेपछि हाम्रो खाद्य अधिकार खाद्य सुरक्षाको ग्यारेन्टी हुने कुरा देखिन्छ।
हामी कुराकानीको अन्तिममा छौँ। अन्तिममा हामीलाई सुनेर बस्नुहुने आम श्रोताहरूलाई र एउटा खाद्य आम नागरिकको खाद्य अधिकारको सुनिश्चितता गर्नको लागि आम नागरिकले खाद्य अधिकारको अनुभूति हुने गरी काम गर्नको लागि के गर्न जरुरी देख्नुहुन्छ?
सर्वप्रथम त आम नागरिकहरू चाहिँ किनभने कुनै पनि मान्छेलाई घरमा बसेर खाने अधिकार छैन, प्रत्येक मान्छेहरू श्रमसँग जोडिनुपर्छ कि उत्पादनसँग जोडिनुपर्छ र राज्यले त्यो खालको इन्भाइरोमेन्ट मिलाइदिने कुरा र सहजीकरण गरिदिने कुराहरू चाहिँ राज्यका तहहरूले गर्नुपर्ने हुन्छ र अहिले आएर चाहिँ आम नागरिकहरूमा के त भन्दाखेरि खाद्य आफूले श्रम नगर्ने, आफूले उत्पादनमा नजोडिने र तर चाहिँ के भन्दाखेरि घरमै आएर खाना आए हुन्थ्यो अथवा चाहिँ मलाई खाना बेलुका दिउँसोको खाना घरमै उपलब्धता भए हुन्थ्यो भन्ने खालको कुराहरूमा देखिन्छ। त्यो कुराहरू नभएर हामी आम नागरिकहरू कि श्रमसँग जोडिनुपर्छ र कि उत्पादनसँग जोडिनुपर्छ र यति भएन भनेपछि हामीले हाम्रो खाद्य अधिकारलाई सुनिश्चित पनि गर्न सक्दैनौँ र त्यो सुनिश्चित भएन भने हाम्रो खाद्य अधिकार पनि सुनिश्चित हुँदैन र खाद्य अधिकारको पनि हामीले प्रत्याभूति भएको पाउँदैनौँ। त्यो गर्नको लागि आम नागरिकहरू आम जनताहरू त्यसमा जुट्न जरुरी छ र राज्यले त्यसको चाहिँ सहजीकरण गरिदिने कुरा महत्त्वपूर्ण हुन सक्छ गर्नुपर्ने हुन आउँदछ।
उहाँ हुनुहुन्थ्यो फियान नेपाल, नेपालगञ्जका क्षेत्रीय कार्यक्रम संयोजक सुरेश कुमार गौतम। लुम्बिनी प्रदेशमा खाद्य सुरक्षाको अवस्था कस्तो रहेको छ, यसको सम्बोधनका लागि सरकारले के कस्तो पहल गरिरहेको छ, सो विषयमा जानकारी गराउँदै हुनुहुन्थ्यो।
कोही भन्छन् हावाबाट सर्छ, कोही भन्छन् सर्दै सर्दैन, कोही भन्छन् सधैँ मास्क लाउनु पर्छ, कोही भन्छन् कहिले लाउनु पर्दैन।
यस्ता अप्रमाणित सन्देश र गलत सूचनाको प्रवाहले साँच्चै नै कठिन बनाएको छ दाजी। यसले त भाइरस संक्रमणको जोखिम झन् बढाउँछ।
त्यही त, अब कोही यो भाइरस भन्ने चिज के पनि होइन भन्दै सुझाव लत्याउने, कोही खतरनाक हो है भन्दै जनतालाई अत्याउने, कसका कुरा पत्याउने?
विश्व स्वास्थ्य संगठन, युनिसेफ, सरकारी निकाय, भरपर्दा स्वास्थ्य कर्मी अनि आधिकारिक स्रोतको सूचना र जानकारीलाई मात्र विश्वास गर्नुपर्छ।
COVID-19 को महामारी बीचमा गलत सूचनाको महामारीबाट आफू र आफ्ना परिवारलाई सुरक्षित राखौं। अनुपचारिक क्षेत्र सेवा केन्द्र, इन्सेक।
यिनै विषयवस्तुमा चर्चा परिचर्चा गर्दा गर्दै मानवाधिकार शिक्षा रेडियो कार्यक्रमको समय सकिएको छ। अर्को साता यसै समयमा पुनः हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि हामीलाई सुनेर साथ दिनुभएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद। मानवाधिकार शिक्षा कार्यक्रमका बारेमा राय सल्लाह सुझाव र प्रतिक्रिया पठाएर हामीलाई सहयोग गर्नुहुन अनुरोध छ। हामीलाई पत्रचार गर्ने ठेगाना मानव अधिकार शिक्षा रेडियो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगंज। हामीलाई नेपालगंज @insec.org.np पनि पत्र पठाउन र facebook.com/insecradio पनि कमेन्ट लेख्न सक्नुहुन्छ। त्यस्तै रेडियो जागरण 93.6 MHz बुटोलमा पनि पत्र पठाउन सक्नुहुन्छ। आजलाई मानवाधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय सकिएको छ। अर्को साता यसै समयमा हाम्रो भेट हुने नै छ। प्राविधिक साथीहरू किशन बराल र सुदीप पहाडीलाई धन्यवाद दिँदै कार्यक्रम सञ्चालक मरिमा पिसीलाई पनि बिदा दिनुहोस्। नमस्कार।